الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات مطالعہ سیرت بصورت سوال کے عنوان سے آج کا سوال ہے آپ صلی اللہ علیہ وآلہ وسلم اور صحابہ کرام رضوان اللہ اجمعین کی زندگی میں ہمیں ایسی بے تکلفی نظر آتی ہے جس کا ہم آج کل تصور بھی نہیں کر سکتے. جیسے ایک صحابی رضی اللہ تعالیٰ عنہ نے آپ صلی اللہ علیہ وسلم کو اپنے گھر کھانے کی دعوت دی تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کو بھی ساتھ لانا چاہتا ہوں. تو صحابی رضی اللہ تعالیٰ عنہ نے عرض کیا کہ صرف آپ کی دعوت ہے, عائشہ صدیقہ رضی اللہ عنہ کی نہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اچھا, اگر ان کی دعوت نہیں ہے تو میں بھی نہیں آتا. اس بات پر آپ صلی اللہ علیہ وسلم نہ آپ صلی اللہ علیہ وسلم ناراض ہوئے, نہ عائشہ دیکھو نہ وہ کی دعوت قبول. آپ کے انتہائی بے تکلف دوستوں میں بھی یہ نظیر نہیں مل سکتی. ہماری معاشرت کے اندر یہ جو مصنوعیت پائی جاتی ہے اس کی بنیادی وجہ کیا ہے, اور آپ صلی اللہ علیہ وسلم نے جس سادگی کا درس ہمیں دیا ہے اس تک پہنچنے کے لیے ہمیں انفرادی اور اجتماعی طور پر کیا کرنا چاہیے. حضرت تانوی رحمۃ اللہ علیہ ایسے موقع پر ایک شعر کیا کہا کرتے اور فرماتے تھے, بہشت آ جا کہ آزارے نباشد, کسے ربا کسے کارے نباشد. جنت تو اس کو کہتے ہیں کہ اس میں کسی جس میں کوئی تکلیف نہ ہو اور کسی کو دوسرے سے کوئی سروکار نہ ہو. مقصد یہ ہے کہ ہماری جو معاشرت ہے ایسی ہو جس میں ہم یعنی اللہ تعالیٰ نے ہمیں جن چیزوں میں آزاد پیدا کیا ہو تو ان میں اپنے آپ کو پابند نہ کرے, اور جس میں پابند ہے اس میں آزاد نہ کرے. یعنی یہی حضرت عمر رضی اللہ تعالیٰ عنہ کا بھی سٹیٹمنٹ ہے کہ انہوں نے ارشاد فرمایا کہ اللہ جل شانہ نے جن کو آزاد پیدا کیا ہے تو تم کون ہو ان کو غلام بنانے والے. تو اس کا مطلب یہ ہے کہ ہم اپنی خواہشات کا غلام کسی کو نہ بنائیں, اپنی خواہشات کا غلام کسی کو نہ بنائیں, اور نہ اپنے خواہشات کا غلام ہم خود بن جائیں. یعنی ہم اپنے خواہشات کا بھی غلام نہ بنیں اور دوسروں کو بھی غلام نہ بنیں. اس وقت ہمارا تھرڈ سٹیج والا مسئلہ ہے کہ ہم خود بھی غلام ہیں اپنے خواہشات کے, دوسروں کو بھی غلام بنانا چاہتے ہیں, اور اگر غلام نہ بنے تو پھر ان کے ساتھ کینہ پیدا ہو جاتا ہے. مطلب یہ ہے کہ تیسرے ڈگری کی بیماری ہے. تو تھوڑا سا ہمیں اگر سوچنا ہے تو اس کے لیے ہمیں یہ خیال کرنا چاہیے کہ تھوڑا سا عقل استعمال کر لے کہ مسئلہ ہے کیا. عقل سے بھی چیز سامنے آتی ہے. یہی وجہ ہے کہ یورپین معاشرے میں اس کا ایک فرد تو موجود ہے, وہ عقل کو استعمال کرتے ہیں, اور اس کا ایک سائیڈ ایفیکٹ بھی ہے, وہ بھی نہیں ہونا چاہیے جو ہم کیا ہے, مطلب سائیڈ ایفیکٹ. لیکن بہرحال عقلی طور پر ایک چیز ادھر آئی ہے کہ وہ لوگ بھی اس کو جانتے ہیں, لہٰذا وہ جس کو کہتے ہیں نا یعنی کسی کو وہ نہیں مطلب غلام بنا سکتے ان کے کلچر کے لحاظ سے. تو آپ نے دیکھا ہوگا کہ ان کے جو کلچر ہے وہی بھی ہے, وہ بھی یہ ہے کہ جس کو مطلب ہم کہتے ہیں کہ خواہ مخواہ آپ کسی کو تنگ نہیں کر سکتے. مطلب یہ ہے کہ اگر آپ تنگ کرتے ہیں تو قانون ان کا ایسا ہے کہ وہ آپ کے خلاف آ جائے گا. یہ الگ بات ہے کہ چونکہ وہ مسلمان نہیں ہے اس وجہ سے وہ جن چیزوں کو برا سمجھتے ہیں وہ اور ہے, اور جن چیزوں کو اچھا سمجھتے ہیں وہ اور ہے. وہ ان کی اپنے مذہب کی بات ہے, خواہشات کے غلام اپنے طور پہ جو ہیں, لیکن دوسروں کو غلام نہیں بنا سکتے. اپنے طور پہ جو ہوں گے ہو گیا, لیکن یہی وجہ ہے کہ وہ باقاعدہ جیسے مثال کے طور پر بلڈ پریشر اگر ڈاکٹر کسی کا دیکھے گا تو حالانکہ بیمار گیا ہے ان سے بلڈ پریشر مطلب جا رہے وہ سارے چیک اپ کر لیے, لیکن وہ ہر چیز کا پوچھے گا کہ کیا میں آپ کا بلڈ پریشر چیک کر سکتا ہوں. यानी हर चीज का पूछेगा, क्या मैं आपसे बात कर सकता हूं, क्या ऐसी बात हो सकती है, ये क्या है। ये उसका एक रिफ्लेक्शन है कि उन लोगों ने इस चीज को देखा है कि हम खामखा किसी को क्यों मजबूर करते, तो इस वजह से उनके कानून ऐसे। लेकिन उसका साइड इफेक्ट ये है कि वो उनके बच्चों का भी, मतलब जो है ना, वो ये है कि वो अपने बच्चों की भी वो नहीं कर सकते, मतलब वो बच्चे जो है ना वो फिर हुकूमत को शिकायत कर लेते हैं, मियाँ बीवी का भी ये मसला होता है, मतलब वो, तो उसका ये मतलब है कि वो उनका एक फिर और डिलेमा खुल जाता। लेकिन हमारे मजहब के अंदर इन तमाम चीज़ों का कवर किया गया है। इसकी एक नज़ीर यही है जो यहाँ पर इस हदीस शरीफ में है कि दावत आप किसी के करते हैं तो आप गोया का उसका वक्त लेना चाहते हैं। हमारे यहाँ ये तसव्वुर है कि जो दावत है वो हम उसको कुछ देना चाहते हैं, ज़हन में हमारे ये होता है कि हम गोया उसके ऊपर एहसान कर रहे हैं कि हम उनका उनकी दावत करना चाहते हैं। तो अब जाहिर है जब हम उन पर एहसान कर रहे हैं तो पर एहसान के बदले में हम उनसे कुछ गोया के तलब भी करते हैं, हालांकि आप अब उनको घर में खाना क्या नहीं मिलता जिनकी आप दावत कर रहे हैं। बल्कि बाज़ दफ़े ऐसे लोग होते हैं जो अपने घर में बड़ा अच्छा खाते हैं, आप उससे ज़्यादा बेहतर उनको नहीं खिला सकते मसलन। तो अब जाहिर है अगर आप उनका वक्त लेना चाहते हैं तो उनका एहसान है, आपका उनके ऊपर एहसान है। और दूसरी तरफ ये कंडीशन मसला है कि जो लोग वो है परवानी करते इस चीज़ की, तो बेतकल्लुफी का एक और उनवान होता है कि वो ज़बरदस्ती दावत लेना चाहते हैं, कहते जी हमारी दावत करो, ट्रीट दे दो। ट्रीट क्या बात है भाई, क्या चीज़ ट्रीट है, क्या मसला है। हाँ जी, तो ये जो है ना वो ज़बरदस्ती दावत लेना, ये भी जुर्म है और ये भी हमारे यहाँ है। कोई कामयाब हो गया जी हमें ट्रीट दे दो, भाई कामयाब हो गया तो क्या हो गया, आप खुश हो जाए उनके साथ, वो भी खुश हो गया, क्या आप उनको मतलब उनके साथ खुश होने की कीमत लेना चाहते हैं, ये क्या फजूल और रजील हरकत है। हाँ जी, क्या मतलब मैं आपके साथ खुश हो रहा हूँ लिहाजा आप जो है ना मतलब आप मुझे खिलाएं। ये क्या ऐसे फजूल बात है, आप थोड़ी सी अकली एनालिसिस कर ले तो उसकी क्या हैसियत है। तो ये बात एक तो ये बात है कि कभी भी किसी से ज़बरदस्ती, हज़रत तामिर हुसैन ने इस पर भी बहुत रिसर्च किया और काफ़ी इस पर बात की है कि तीव खातर के बगैर किसी से खाना ना खाया जाए, ये डाका है। और अगर आपकी दावत नहीं है और आप उसमें शामिल हो गए वैसे, तो ये चोरी है। मतलब ज़ाहिर वो चोर डाकू बन जाते हैं लोग, यानी आप ज़बरदस्ती जो लेना चाहते हो तो उसका मतलब क्या है, डाका है ना। और चुपे चुपे अगर आप शामिल हो गए तो ज़ाहिर ये फिर चोरी है। तो इस वजह से मतलब ये है कि अगर आपकी दावत नहीं है तो उसमें शामिल ना हो, और अगर वो दावत नहीं करना चाहते आपकी तो आप उससे मांगे नहीं, और अगर वो आपकी दावत कर ले तो आप मुख्तार है, कबूल करे या ना करे, सुन्नत यह है कबूल करो। लेकिन कानून क्या है, आपका अख्तियार है, कबूल करो या ना करो, ठीक है ना। लेकिन ये भी सुन्नत है ना, जो आप सल्लल्लाहु अलैहि वसल्लम ने अभी जो हमारे पास रास्ता है, ये भी तो सुन्नत है। और वो सुन्नत यह है कि अगर आप कोई कंडीशन ऐसा हो जिसमें आपके लिए मतलब वो कबूलियत ना पाई जाए, फिर तो आप इख्तियार है आपको कि मैं नहीं आ सकता। क्योंकि अगर आपके कोई ऐसे वक्त में टाइम लेगा जो जिसमें आपका कोई ज़रूरी काम है, या आपने किसी और को वक्त दिया है, या घर में आपका कोई मसला है, ऐसी सूरत में क्या लाजिम है कि आपको उसी वक्त ही बुलाया जाए। तो आपको इख्तियार है कि मतलब जैसे यानी वो भी आपको मजबूर नहीं कर सकता कि फलां वक्त आ जाए, आप पहले वक्त का भी एक कंडीशन है कि आया वो उस वक्त पे आप फारग हैं, नहीं आप कर सकते नहीं करें, आप पूरे अख्तियार है। अगर आप जो है ना मतलब है कि नहीं कबूल करना चाहते तो बेशक न कबूल करें, शरीयत का आपके ऊपर कोई वो नहीं है, और आज़ादी के साथ आप कह सकते हैं कि मैं ये नहीं कर सकता। दूसरी तरफ वो आज़ादी के साथ जो है ना मतलब है कि अगर नहीं करना चाहते तो आप उसको मजबूर नहीं कर सकते, ठीक है। फिर देखिए कोई शर्त भी आप लगा सकते हैं, क्यों, वजह क्या है कि वो आपका टाइम ले रहे हैं, तो आप शर्त भी लगा सकते हैं कि मैं इस कंडीशन पे आ सकता हूँ। मिसाल के तौर पर वो कह रहे जी आप आ जाए, कहते जी मेरे पूरे घर की दावत करोगे तो फिर मैं आ सकता हूँ। मतलब ये नहीं कि आपको ऐसा करना चाहिए, ये मैं नहीं कह सकता, ये तो मैं सिर्फ मुझे, लेकिन बहरहाल ये कि आप बेतकल्लुफी के साथ कह सकते हैं कि मैं इस तरह नहीं कर सकता हूँ भाई, मैं तो अपने घर के साहब वालों के साथ करता हूँ, तो अगर आप पूरी घर की दावत कर सकें फिर ठीक है, वरना फिर मैं नहीं कर सकता। हाँ जी, तो ठीक है, अगर वो तैयार नहीं है तो बस ठीक है जी, बस उनकी बात भी मानी जाएगी, आपकी बात भी मानी जाएगी, ना वो आपको मजबूर कर सकता है ना आप उसके ऊपर जोर कर सकते हैं, बात ख़त्म। हाँ जी, तो ये असल में अकली तौर पर भी इसकी एनालिसिस अगर की जाए तो साफ बात है कि बात सादगी की तरफ ही आती है। जितने तकल्लुफात हैं वो बेवकूफ़ी की अलामतें हैं, जितने तकल्लुफात हमारे रसूमात हैं, तकल्लुफात हैं, इस वजह से ज़्यादातर औरतों में पाए जाते हैं। रसूमात का जो है ना रुझान जो है ना वो ज़्यादातर औरतों में होता है, और मर्द औरतों से मुतासर होकर करते हैं। मर्द जो है ना जो करते हैं वो औरतों से मुतासर होकर करते हैं, ज़्यादातर मर्द को थोड़ी सी इसमें शाइनेस होती है, वो समझते हैं कि ऐसा ठीक नहीं है, लेकिन औरतें मजबूर करती हैं। उसकी वजह यह है कि ना कि सुलग कर ले, वो तबीयत के ग़ुलाम हैं, और वो जो है ना मतलब है कि वो ऐसी चीज़ों में ज़्यादा बच्चे मशगूल होती हैं। ये जितने भी रसूमात हैं ऐसे फजूल फजूल रसूमात होते हैं जिसका कोई सर पैर नहीं होता, लेकिन उनके ऊपर ऐसा वो मतलब वो करते हैं कि वो जो हैरान है। यानी मतलब शादी ब्याह के मौके पर बाज़ दफ़ा तो ऐसे फजूल हरकतें होती हैं, मिसाल के तौर पर जी वो हम उसको जाने नहीं देंगे, इतने पैसे देंगे तो फिर जाएँ, ये क्या तुक है। हाँ जी, उस पर बाकायदा लड़ाई होती है, और बाज़ दफ़ा शादी टूट जाती है, बाज़ दफ़ा इस हद तक ये मामला यानी चला जाता है, तो क्या है, एक फजूल हरकत है। जो चीज़ पहले तय हो चुका है उसी को होना चाहिए, इससे ज़्यादा नहीं। शरायत आप लगा सकते हैं लेकिन पहले से, अब मिसाल के तौर पर आप वो जो ये होता है ये बारात वगैरह जो होता है, तो वो कहते हैं जी बस हम 40 आदमी लाएंगे, आ जाते हैं 400। अब वो जो बेचारा है वो क्या करें। पेशावर में एक दफ़ा ऐसा हुआ कि बहुत सारे लोग आए, तो जो ऑर्गेनाइज़र थे वो भी होशियार थे, उन्होंने कहा अच्छा ठीक है इतना ले आए तो मैं इनके साथ टेक्निक करता हूँ। वो बाज़ार से वो डालडा का जो है ना पीपा है वो मंगवाया और उसके अंदर चावल के अंदर डाल दिया। अब जाहिर है वो जो अगर इतना कोई घी आ जाते फिर लुका नहीं सकते। हाँ जी, फिर उन्होंने उनको ऐसे भाई जाहिर वो क्या करता, इतने वक्त में इतने ज़्यादा चावल तो नहीं बना सकते थे, तो क्या हो गया, उन्होंने कहा जो उसमें घी बहुत ज़्यादा डाल दिया, अब जाहिर है सारा सारे शेयर हो गए। हाँ जी, तो ये मतलब ये फजूल हरकत है। देखो ना वो जो कर रहा था वो भी कह रहा था कि क्या मैं क्या कर रहा हूँ, और उनने जो हरकत की वो भी बहुत गलत हरकत की। कम से कम इतला तो कर दे, हम उधर माफ़ी चाहते हैं, हमने 40 का कहा था लेकिन अब पंस गए तो 400 आ रहे हैं, तो चलो कोई बाजार से कोई चीज़ मंगा ले कोई इस तरह, तो वो भी कोई बात हो, अगर चाहिए सारी चीज़ें न ज़रूरी है ना हो है, तो मैं इसलिए कहता हूँ कि अकली तौर पर सिर्फ बात करूँ, शरीर तौर पर तो बात ही नहीं करूँ। शरीर तौर पर तो बारात वगैरह की आजकल एग्जिस्टेंस ही नहीं, क्योंकि ज़रूरत ही नहीं है। बारात का मतलब क्या था, बारात का मतलब ये था कि शादी मतलब जारे मतलब अगर रात के वक्त ले जानी है डोली तो उसके साथ कुछ नौजवान होने चाहिए हिफाजत के लिए। अब भी मतलब ये जो पहाड़ी इलाके होते हैं या जो ऐसे इलाके अगर आबाद इलाके होते हैं तो वहाँ अगर इस किस्म के तो ज़रूरत पड़ती है यानी हिफाजत के लिए, क्योंकि लोग लूटते हैं, उस किस्म के बहुत सारे मसाइल, तो उस चीज़ से बचने के लिए चीज़ होती थी कि पर्दे का अहतमाम होता था। हाँ जी, और हिफाजत का भी इंतज़ाम होता था। तो ये बारात असल में बारात रात का उसमें है ना तकरीबन, हाँ जी, तो उसमें ये कि वो वाली चीज़ होती थी तो वो इसका था, लेकिन आजकल लोगों ने लाजम समझ लिया, खाम खा बिलावज आते हैं जिसकी कोई ज़रूरत ही नहीं है। हाँ जी, तो इस वजह से मैं कहता हूँ कि अगर उनका अकली एनालिसिस किया जाए तो भी सारी फजूल नजर आएंगी रस्में सारी चीज़ें। تو یہاں پر بھی یہ بات ہے کہ ہمیں بالکل ان تمام تکلفات سے آزاد کیا گیا ہے. حضرت شاہ اللہ رحمۃ اللہ علیہ کے دور میں حضرت شاہ اللہ رحمۃ اللہ علیہ اور ایک دو اور بزرگ تھے, ان کی گویا کہ مطلب یہ ہے کہ جس کو کہتے ہیں نا لوگوں نے امتحان کرنا چاہا کسی نے, یہ بھی عجیب بات ہے امتحان بزرگوں کا. ہاں جی, تو امتحان کرنا چاہا تو ان کی دعوت کیجیے, تو تشریف لے آئے. وقت تشریف لایا تو یہ صاحب غائب, گھر سے غائب ہے ہی نہیں گھر پر. وزرات تشریف فرمائے, ہم تو ڈھائی گھنٹے کے بعد آ گئے, او جی مجھے بھول گیا تھا کہ اب میں نے آپ کی دعوت کی ہے. اچھا ٹھیک ہے جی, یہ آپ سب ایک ایک ٹکا لے لیں تو بازار سے کھا لیجیے گا. تو وہ جو ہے نا مطلب ہے کہ وہ جو ایک صاحب کو دیا تو رومال نکالا اور بہت محبت کے ساتھ اس کو اس پہ رکھا اور چوما اور لے لیا جیب میں ڈال. ایک بزرگ تو ایسے دم, دوسرے بزرگ نے خاموشی سے لے لیا, شاہ اللہ رحمۃ اللہ نے خاموشی کے ساتھ لے لیا. اور مرزا یاد آ گئی, ایک تیسرے تھے مرزا مظہر جان جانا رحمۃ اللہ, وہ طبیعت کے بڑے تیز تھے. ہاں جی, تو انہوں نے بھی لے لیا لیکن ساتھ فرمایا کہ دیکھو میں تو کچھ بھی نہیں لیکن یہ جو لوگ ہیں اس طرح فارغ نہیں بیٹھے, آئندہ اس قسم کی حرکت نہ کرنا. اور پھر جنم لے جیب میں ڈالنے اور چلے گئے. تین بزرگوں سے پوچھا گیا اس عمل کا کہ میں کس کا عمل زیادہ مطلب قابل تعریف ہے. تو حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ سے پوچھا گیا تو حضرت نے فرمایا کہ وہ جس نے بہت محبت کے ساتھ لیا یہ اس میں چشتیت زیادہ پایا جاتا ہے. ہاں جی, ان کی زیادہ. تو حضرت نانوتی رحمۃ اللہ علیہ سے پوچھا گیا تو انہوں نے فرمایا کہ شاہ اللہ رحمۃ اللہ علیہ کا عمل زیادہ محبوب ہے کیونکہ اس کے نفس کو ذرا بر بھی اس سے اثر نہیں ہوا, بس لے لیو خاموشی سے, تو اس کا نفس اس میں متاثر ہی نہیں ہوا. تیسرا حضرت تھانوی رحمۃ اللہ علیہ سے پوچھا گیا تو حضرت نے فرمایا مجھے تو مرزا مظہر جان جانا رحمۃ صاحب کی بات زیادہ بہتر لگتی ہے کیونکہ وہ طبیعت کے بڑے تیز تھے اور نازک مزاج تھے. دیکھو اتنی بڑی بات فضول حرکت پر صرف اتنا ریئیکشن کیا اور ان کو سبق بھی دے دیا کہ مطلب آئندہ کے لیے اس طرح نہ کرنا, میری صحت کچھ بھی نہیں لیکن آئندہ ایسے بزرگوں کی کو جو ہے نا وہ تکلیف نہ دیا کرے. تو یہ بات میں عرض کرتا ہوں کہ یہ جو ہے نا مطلب دعوت کے اپنے آداب ہوتے ہیں, اس میں وہ یہ ہے کہ جب آپ کی دعوت کیجیے آپ کو پورا اختیار ہے, اگر نہ جانا چاہتے تو نہ جائیں, لازم نہیں آپ کے اوپر. آپ قبول کریں تو سنت کی نیت سے قبول کریں, ٹھیک ہے. پھر جب آپ جائیں تو جہاں بیٹھا ہے وہاں پر آرام سے بیٹھ جائے, بعض لوگوں کے پاس جگہ نہیں ہوتی. اب آپ اپنے شان کے مطابق ان سے جگہ مانگنا چاہے تو آپ کے پاس یہ اختیار تھا کہ میرے شان کے مطابق, نہیں تو نہ ہی آتے. جب آپ نے آنا ایکسیپٹ کر لیا تو پھر کیا کرو, پھر جو جہاں بیٹھا ہے تو وہیں پر بیٹھ جاؤ, اور جو جس نے دعوت کی ہے وہ بہترین جگہ پر ان کے بٹھانے کا اہتمام کرے. اپنے طور پر ان کو بہترین جگہ پہ بٹھائیں, آرام, مہمان کے آرام کا خیال رکھے. یہ ہمارے لیے بہت اہم بات ہے کیونکہ مہمان کی جو کا جو اکرام ہے یہ ہمارے آداب میں سے. ہاں جی, تو اکرام مطلب ان کا کلے جتنا ہے مطلب اس کی بس ہے, وہ اس کے حساب سے کرے. تیسری بات یہ ہے کہ کھانے پینے میں بھی تکلف اس لحاظ سے نہ ہو کہ آپ کو تنگی ہو, لیکن اگر ہو تو محبت کی وجہ سے ہو. تنگی کی اگر ہو تو پھر وہ نہ کرے, لیکن جو کرے تو محبت کی وجہ سے کر لے. محبت کی وجہ سے تنگی تکلف کی گنجائش ہے. وہ صرف ایسے جیسے انسان بہترین جگہ پر کسی کو بٹھانا چاہتا ہے تو بہترین کھانا بھی کھلانا چاہتا ہے. مطلب ظاہر ہے وہ جو اس کے بس میں وہ جتنا کر سکتا ہے تو جیسے بہترین جگہ پر بیٹھا ہے اس طرح بہترین کھانا بھی کھلائیں, اپنے لحاظ سے جو ان کی استطاعت ہے اس کے لحاظ سے کر لیں. یہی نہیں, مثال کے طور پر ایک شخص ہے کہ اس کے پاس سالن کا بھی پیسے نہیں ہے, تو وہ جو ہے نا مطلب ہے کہ اس سے کہا جائے نہیں آپ پھر آپ پلاؤ کھلائیں, نہیں ایسی بات نہیں ہے. لیکن اگر آپ کی اتنی استطاعت نہیں تو پھر دعوت کرے کیوں, آپ ان کو ڈسٹرب کیوں کریں پھر. مطلب وہ استطاعت کے مطابق ہی ہے نا کہ آپ جتنی استطاعت آپ کی ہے تو اس کے حساب سے کر لو. تو ایک تو یہ مطلب والی بات ہے کہ کسی کو परेशान नहीं किया, ना मेहमान मेज़बान को परेशान कर ले, ना मेज़बान मेहमान को परेशान कर ले। और फिर उसके बाद जिस वक़्त यहाँ तक भी आदाब में से कि अगर किसी जगह खाने की दावत है और आप जा रहे हैं तो अपने घर से खाने की नीयत से हाथ धो के चले जाए। मुमकिन है वहाँ पर्दे का मसला हो, हमारे के लिए तो इस तरह इंतजाम नहीं ना जैसे हमारा अटैच बात है और इस किस्म की दूसरी चीज़ें, ये तो ज़रूरी नहीं है ना। बहुत लोग के बेचारों के काफ़ी मुश्किल टाइट हालात होते हैं, तो ऐसे हालत में अगर आप कह रहे जी मैंने हाथ धोने, उसी वक्त अगर आपने कह दिया तो वो बेचारे परेशान हो जाएंगे कि मैं कहूँ। वो चिलमची बाजो लोगों ने रखा है तो चलो जी वो भी एक तरीका है, लेकिन बाज़ दफ़ा नहीं होते किसी के हाँ। तो उस वजह से बेहतर ये है कि आदमी इंसान अपने घर से हाथ धो ले, मतलब खाने की नीयत से, ताकि उनको परेशानी ना हो। हाँ जी, और फिर जाकर मतलब जो है ना वो खाने के लिए बैठ जाए, तो जैसे खाने के आदाब है उसके मुताबिक खाना खा ले। और फिर इसके बाद जो बड़ी बात है वो ये है कि उधर बैठकर गपशप ना लगाए, जैसे ही दावत हो जाए खाना हो जाए तो बस इजाज़त ले लीजिए, ये मतलब वाली बात है। इसका सूरह हुजरात में भी तो जिक्र है। हाँ जी, तो इस तरीके से अगर हम करें तो बहुत अच्छा है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमा दे। वो आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، يا حي يا قيوم برحمتك نستغيث، أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، وصلى الله